रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बोटेकोशी बाढ़ीको 11 दिन आज 2 जनाको सकुशल उद्धार। हालसम्म 1,335 जनाको शव फेला। बाढ़ीका कारण रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजनामा क्षति। त्रिशुली नदीमा आएको बाढ़ीले नुवाकोटका 4 बस्ती उच्च जोखिममा। यमनी सेना र हुथी विद्रोही बीच झडप हुँदा कम्तीमा 60 जनाको मृत्यु। र किक बक्सिङमा अविरल घिमिरे विश्व च्याम्पियन। अब समाचार विस्तारमा। भोटेकुसी बाढ़ीको 11 दिनमा आज 2 जनाको सकुशल उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको 4 तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढ़ीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाडिएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन बिक नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ। त्यसै गरी माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट आजै 1 चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले आज दिउँसो आयोजनाको 4.5 टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशुली स्थित मैथिली ब्यारेकमा लगिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1,335 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 160 जना, नुवाकोटमा 193 जना, धादिङमा 67 जना, चितवनमा 362 जना, गोर्खामा 74 जना, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 219 जना गरी 1,335 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,030 शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 1,012 गरी कुल 2,272 डीएनए नमूना संकलन गरिएको र पहिचान नभएको 1,292 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। रसुवाको भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,05,56,970 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,518 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रका आमाबुवालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढ़ीका क्रममा कतिपय आमाबुवाले आफ्नो ज्यानको समेत परवाह नगरी काँपिरहेका हातले नाति नातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनु परेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्तो कठिन स्थिति भोग्नु परेको बताउनु भएको छ। बाढ़ीबाट प्रभावित ज्येष्ठ नागरिकको पीड़ा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनको कठिन मोड़मा उनीहरूलाई कहिले अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पीड़ामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड़ दिँदै प्रधानमन्त्रीले यस्तो संवेदनशील घड़ीमा पीड़ितमाथि अनावश्यक टिप्पणी गर्ने हियाउने र थप पीड़ा दिन खोज्ने प्रति सरकार निर्मम हुने चेतावनी दिनुभएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहाव परिवर्तन सहित पटक पटक आएको बाढ़ीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका चारको दर्शन चार क्षेत्रको बस्ती सबैभन्दा बढ़ी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी समु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 भन्दा बढ़ी घरधुरी बसोबास गर्दै आएको दर्शन चार स्थित आसपासका बस्ती जोखिममा परेको हो। हालैको बाढ़ीबाट विदुर नगरपालिका एकको बान्द्रे ओडा नम्बर चार स्थित बस पार्क, बेलकोटगढ़ी नगरपालिका सात स्थित 26 बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ। नदीको कटान निरन्तर भइरहेको स्थानमा बस्ती तत्कालै खारी गरेर उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। भर्खरै प्राप्त सूचना अनुसार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1338 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 160, नुवाकोटमा 193, धादिङमा 67, चितवनमा 362, गोर्खामा 74, तनहुमा 38, नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 219 जना गरी 1338 जनाको शव फेला परेको हो। भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र संचालनमा ल्याएको छ। यसअघि नमूना दिन पीड़ित परिवारका सदस्य रसुवा र नुवाकोट काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेकोमा बाढ़ी प्रभावित क्षेत्रका पीड़ित परिवारलाई सहज बनाउन विदुरमा नमूना संकलन केन्द्र संचालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा परेर फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षण पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ। उहाँका अनुसार डीएनए परीक्षणका लागि आमा बुवा दाजुभाइ दिदीबहिनी तथा छोराछोरी मध्ये जो कोहीसँग एकजनासँग नमूना संकलन गरिएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीन भएका व्यक्ति र फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डीएनए नमूना संकलन शुरू गरेको छ। बाढ़ीमा परि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट 150 जना हराइरहेको सूचना आएको र प्राप्त शव पहिचानका लागि अहिलेसम्म 5 महिला 9 पुरूष गरी जम्मा 14 जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीको भनाई छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 सम्पर्कविहीन भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सो बाढ़ीमा परि ज्यान जोगाउन सफल 5 सशस्त्र प्रहरीलाई राहत स्वरूप जनै 50,000 प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रको निर्णय छ। सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट 15,50,00,000 रूपियाँ जम्मा गर्ने निर्णय पनि गरेको छ। कास्कीको माछापुस्रे गाउँपालिका एक साँदल स्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा आज करिब 11 बजे पहिरो जाँदा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाख्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलासगढ़ी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। घटनामा परि घाइते इलाम घर भएका 32 वर्षीय भक्त बहादुर मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाजुराको बिरे खोलामा भीषण बाढ़ी आउँदा 23 परिवार विस्थापित भएका छन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडी स्थित बढ़ी मालिका नगरपालिका 6 र 8 को सिमानामा पर्ने बिरे खोलामा ठूलो बाढ़ी आएको स्थानीय लाल सिंह साउदले बताउनुभयो। बाढ़ीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढ़ी आएपछि 23 परिवार विस्थापित भएका हुन्। थप 18 परिवार समेत जोखिममा रहेको साउदले बताउनुभयो। सदरमुकाम मार्तडीबाट करिब 6 किलोमिटर टाढा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो। कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो। जिल्ला सदरमुकाम हुम्लाको सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरूद्ध हुँदा सर्वसाधारण को दैनिक जनजीवन प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणको हेलदुम वितरण केन्द्र अन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ 16 गतेदेखि विद्युत आपूर्ति बन्द भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। यमनका साउदी अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरूबीच भएको लड़ाईमा 60 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। झडपमा मृत्यु हुनेमा सर्वसाधारण सहित सेना र हुथी लड़ाकू रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा उल्लेख छ। सन् 2022 को जुलाईमा भएको युद्ध विराम भंग भएपछि रेड सीको प्रवेशद्वारको नियन्त्रणका लागि यमनको दक्षिण पश्चिममा यो झडप भएको हो। अधिकारीले हुती आक्रमणको जवाफमा एडेनबाट सहयोग थप भई आइरहेको र हुतीको यस्ता आक्रमणको उद्देश्य सरकारी नियन्त्रित मोखा बन्दरगाह शहरलाई छुट्याउनु रहेको र बाब अल मण्डब जलडमरूको सिमानातिर अघि बढ़नु हो। अब आर्थिक समाचार।
भदौ 10 गते आएको भुटेकोशी बाढ़ीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शनिबार बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बाढ़ीबाट 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1500 वटा निजी घरमा क्षति पुगेको जानकारी दिनुभयो। बाढ़ीले जिल्लामा 41 किलोमिटर सड़क, 6 वटा पक्की पुल, 8 वटा बेली ब्रिज र 10 वटा झलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 वटा जल विद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीले 111 मेगावाटको रसुवा, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B जल विद्युत आयोजनामा क्षति पुर्याएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्ने बताउनु भएको छ। शनिबार धनगढ़ीमा आयोजित निजी क्षेत्र र प्रदेश सरकार बीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र रोजगारी सृजनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा मात्र नबनाई प्रदेशको समृद्धि, प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी ल्याउने प्रयास गर्ने उल्लेख गर्नुभयो। मुख्यमन्त्री भट्टले निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन नेपाल आयन निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिण्डर ल्याउन उद्योगहरूलाई अनुमति दिएसँगै उद्योगहरूले ग्यास ल्याउन थालेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष तथा नेपाल ग्यासका संचालक गोकुल भण्डारीले आफ्नो उद्योगका सिलिण्डरहरू चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा बोटलिङ गर्ने काम भइरहेको जानकारी दिनुभयो। नेपाल ग्यासले उपत्यकामा दैनिक 11,000 सिलिण्डर बिक्री गर्दै आएको छ। संचालक भण्डारीका अनुसार केही दिन भित्रमा नै 8-10,000 सिलिण्डर दैनिक काठमाडौँ ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सामान्य अवस्थामा काठमाडौँमा दैनिक 40,000 सिलिण्डर आवश्यक पर्ने गरेकोमा अहिलेको अवस्थामा 1,00,000 जति सिलिण्डर खपत हुने अवस्था आएको बताउनुभयो। आफूले संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै समस्याको समाधान हुने उहाँले उल्लेख गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे हिमालयन चितुवाले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन्। जापानको नायोगा शहरको करिया हलमा शनिबार साँझ सम्पन्न हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघ विश्व च्याम्पियनशीपको मेन इभेन्ट प्रतियोगितामा हिमालयन चितुवाले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नकआउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल भएका हुन्। प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् 2025 विश्व च्याम्पियन खेलाड़ी हुन्। दोस्रो राउण्डको दोस्रो मिनटमा बक्सर घिमिरेले कड़ा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल भए। हालसम्म 29 अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका उनी 21 खेलमा विजय हासिल गर्दा 20 नकआउट गर्दै जित्ने एकमात्र नेपाली खेलाड़ी हुन्। नेपालको गौरव, नेपालको साहस र नेपाली शानलाई किक बक्सिङ खेल मार्फत देशको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्याउने बक्सर घिमिरे नेपालको चम्किलो तारा बनेका छन्। जित हासिल गरिसकेपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोशी बाड़ीबाट पुगेको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीड़ितलाई सहयोग गर्ने जानकारी दिएका छन्। काठमाडौँमा जारी नेपाल भलिबल लीग एनबीएलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको निकै रोमाञ्चक खेलमा काठमाडौँले मधेसलाई 3-2 सेटमा पराजित गरेको हो। खेलमा काठमाडौँ 20-25, 16-24, 25-17, 22-25 र 16-14 विजय भयो। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 प्राप्त गर्नेछ। यही भदौ 27 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित कवर्ड हलमा हुने एनबीएलमा 6 टोलीले सिंगल राउण्ड रोबिन लीगमा प्रतिस्पर्धा गर्नेछन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाड़ी बन्दै अनुकेश शर्माले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको विभिन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाड़ी बनेका शर्मालाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर महादेनले जानकारी दिनुभयो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशका हिमाली र तराई भूभागका केही स्थानसँगै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढ़ीको 11 दिन आज 2 सकुशल उद्धार। हालसम्म 1338 जनाको शव फेला। बाढ़ीका कारण रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजनामा क्षति। त्रिशुली नदीमा आएको बाढ़ीले नुवाकोटका 4 बस्ती उच्च जोखिममा। यमनी सेना र हुथी विद्रोही बीच झडप हुँदा कम्तीमा 60 जनाको मृत्यु। र किक बक्सिङमा अविरल घिमिरे विश्व च्याम्पियन। इसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।